भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। कार्यक्रम एकल कविता वाचनमा हामी प्रत्येक हप्ता एक कविका कविताहरू सुन्छौं। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि केशव सिलवाल। केशव सिलवाल ललितपुरको लिलेमा जन्मिनु भएको हो। समाजशास्त्रमा स्नातकोत्तर गरेका केशव सिलवालका दुई कविता संग्रह वर्जित अवशेष र धारिला मानिसहरू प्रकाशित छन्। पत्रकारिता र साहित्यको अलावा शिक्षणमा पनि लाग्नुभएका कवि केशव सिलवालका कविताहरू उहाँकै आवाजमा अब वाचन हुन्छन्।
कविताको शीर्षक तुइनमा उल्टो झुन्डिएर। विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुन्डिएर। उल्टो झुन्ड्याएको छ यस देशले ती निरीह केटीलाई र घोकाइरहेछ इतिहास। नेपालीहरू वीर छन्, जब डाँडाले नै छेकिदिन्छ थाहा हुँदैन खोजमा कहाँ छ देश। मध्याह्नमै अस्त हुन्छ जहाँ पछेपाती एक पाहे घाम, थाहा हुँदैन त्यहाँ देश भनेको के हो। देश खोज्दै ती केटीहरू दिनदिनै गरिरहन्छन् तुइनबाट वारी र पारी, र पल्टाउँछन् वर्षको अन्तिम महिनामा बल्ल तल्ल आइपुगेको सरकारी पुस्तकको अनुहार। देशमा क्रियाशील छन् डलरका संस्थाहरू, चलायमान छन् 101 घरानिया अनुहारहरू, तर कुपोषण लागेको छ पहाड़लाई र बाहिर टुसुक्क निस्किएका छन् आँखाहरू। खडेरीले खाएको छ तराई जस्तो मनलाई, तर घृणा गर्छन् घरानियाहरू। केवल लास मात्र कति पुग्यो, 100,000 वा 1,00,000। उडन तस्तरीमा आउँछन् यहाँ शासकहरू, ती कुन ग्रहका जीव हुन् चिन्दैनन् ती केटीहरू। यति थाहा छ देश भनेको यही तुइन रहेछ, जुन चुडिन सक्छ जति बेला पनि। जब चुडिन्छ खिया लागेको तुइन, विलीन हुन्छन् तिनीहरू पानीमा, तर गहिरो कुम्भकर्ण निन्द्राबाट बिउजनी प्रयास गर्दैन देश। विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुन्डिएर।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक श्रमको अर्थ। बादलको घुम्टो ओढेर लजाउँदै लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ। शरम गर, यो शरमको कुरा हो। मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु, यो शरमको कुरा हो। खुल्लम खुल्ला मृत्यु बेच्ने व्यापारीले नै लामो उमेरको आशीर्वाद दिनु, यो शरमको कुरा हो। सहरको माथिल्लो भागबाट बहन्छ असह्य तातोलु, त्यसकै हातमा छ साँचो जो खुङ्खार चोर हो। उसले चोर्छ वैधानिक तवरले, स्वतन्त्रता कसैकी रखौटी हो। जो पटक पटक बलात्कारको शिकार भएकी छे, आँखा च्यातेर बलात्कारको दृश्यमा रमाउनु, यो शरमको कुरा हो। म छक्क पर्छु, के भएको छ हिजो आज शरमलाई। हजार श्रम आउने कृत्य गरे पनि पटक्कै आउँदैन शरम। छोराहरू बेचिरहेका छन् आफ्नै आमालाई, यदि अमन्यहरू खोलिरहेका छन् पसल जहाँ मान्छेको मासु पाइन्छ। अरूको अस्तित्वमा ओछ्यान बनाएर सुत्नु कसैको शोक हुन सक्छ। म छक्क पर्छु, के भएको छ हिजो आज शरमलाई। शरम नै नाङ्गिएर हाम्रो सामु उपस्थित छ। नदीको किनारमा खुल्लम खुल्ला शौच गर्छन् चेतनशीलहरू र उठाउँछन् सफा नदीको विषय। न्यायालयको मठाधीश छन् बगरेहरू, बगरे बनेका छन् डाक्टरहरू। फूल कुल्चनीहरू नै बनेका छन् माली, जुहागर भएको छ संसद। आफ्नो घरमा आगो झोस्दै छन् भर्खर कालो घोलाबाट ओर्लिएकाहरू। यस्तो समयमा मर्नुभन्दा बोलाउनु निको भन्दै घाँस दाउरा गर्न छोडेर दिउँसै घाममा सुतेका छन् सामान्य मानिसहरू। शरम गर, यो शरमको कुरा हो।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अर्को कविताको शीर्षक रगतको रङ। कसले भन्छ एउटै हुन्छ रगतको रङ, एउटै हुँदैन, फरक फरक हुन्छ रगतको रङ। मानिस अनुसार लाग्छन् फरक फरक घाम, फरक फरक हुन्छ आकाशको रङ, फरक हुन्छ हावाको सिरेटो, त्यसरी नै फरक फरक हुन्छ रगतको रङ। देख्नलाई एउटै देखिए पनि फरक हुन्छ प्रसव पीडामा भएको कुनै आलो सुत्केरीको रगतको रङ र उकालो चढ्दा लडेपछि भएको रगतको रङ। फरक हुन्छ जहाँ तैं मुख बाहेर बसेका जुकाले टोकेपछि भएको रगतको रङ। फरक हुन्छ शान्तिपूर्ण आन्दोलनमा भएको रगतको रङ। फरक हुन्छ निर्दोषको घाँटी रेटिएपछि सिर्का हानेको रगतको रङ। फरक फरक हुन्छ न्यायप्रेम र अन्यायको रगतको रङ। हो फरक हुन्छ धनी मानिसको रगतको रङ, जसमा पाइन्छ धेरै मात्रा विदेशी रक्सीको, र फरक हुन्छ भोका मजदूर गरीबहरूको रगतको रङ, जसमा रगतभन्दा भोकको अंश बढी हुन्छ। फरक हुन्छ सत्ताधारी राजा महाराजा र तानाशाहको रगत रङ। कसले भन्छ एउटै हुन्छ रगतको रङ, एउटै हुँदैन, कसरी एउटै हुन्छ रगतको रङ। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक ना चेपाङ। ना नाङ्काई झाङ्कल अर्थात् म तिमीलाई मन पराउँदिन, कारण म चेपाङ हुँ। च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकिरहेको चे गोइबरा भन्न नसकेको चे, तर पनि मसँग छ मेरो आत्मीय पाङ अर्थात् बाण, जुन तिमीतिर सोझिन सक्छ। लगाइदिउँला म आफ्ना छोराछोरीलाई पनि स्याउलाकै लुगा, तर मेरो छालाको दौरा सुरुवाल लगाउने अधिकार कसैलाई छैन। म खोजिरहेको छु केही छ गिठा भ्याकुर तरुल र सिस्नु, तर उस्तै उस्तै देखिन्छन् मेरो हातको गिठा र गृणेत। थाहा पाउनु गिठा टिप्ने हातले गृणेत टिप्न सक्छन्। के नै नयाँ छ र मसँग, मनाउन सक्दिन म छोनाम, मनाउँदैन संक्रान्ति पनि, न मान्छु अब यो कुलदेवता जसले कुलको नाश मात्र गराउँछ। गर्दिन भूमि पूजा पनि जुन तिमीले लुटेका छौ, बजाउँदिन यो ढ्याङ्रो जुन ठोक्ता ठोक्ता पाल परेको छ। बेचिएको नदीमा वर्जित छ भावी मनाउन, हो म शिकार खेल्न सक्छु काँधमा बोकेर धनुकाँड, तर के को शिकार खेलौं। मलाई लाज लाग्छ कि हामी एउटै देशमा छौं र तिमी हाम्रो करङको भर्याङ चढेर अझ माथि माथि जाँदैछौ। तिमीले कुल्चिएपछि बेसरी दुखेको मेरो ढाड अझै ठिक भएको छैन, तिमीलाई पर्ने मुक्का थापेपछि दुखेको मेरो छाती अझै ठिक भएको छैन। दिक्क लाग्छ मेरो नजिक नपर ना नाङ्काई झाङ्कल अर्थात् म तिमीलाई मन पराउँदिन, नि गरिब मुना अर्थात् हामी गरिब छौं, यसको मतलब हामी बेचिन्छौ भन्ने होइन।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक रोटीको आविष्कार। के मानिसलाई जिउँदै जलाउन आविष्कार भएको हो आगो? खरबारी जस्तै गाउँ बस्तीसँगै किन जलिरहेको छ मानवता? खै कहाँ पुगे तिम्रो प्रकाशपुञ्ज? प्रकाश खोजिरहेछन् मानिस यता जहाँ टेक्न सकेनौ तिमीले, ओ आइन्स्टाइन गुरु। बेचिएको टाउको र हातले निर्माण गरेको बमको छिर्का आइपुगेको छ यहाँ हाम्रो बस्तीसम्म, किन काँपेनन् तिम्रा हातहरू मानव विनाशका सूत्र र विस्फोटनको अनुमति पत्र लेख्दा? तिम्रो मोजा नलाएको खुट्टाको गन्ध अझैसम्म फैलिरहेछ धरतीमा, ओ आइन्स्टाइन गुरु। ड्रोन विमान लगातार उडिरहेछ हाम्रो आकाशमा, कहिलेसम्म उड्छ यसरी मानव बस्तीमाथि बमयुक्त विमान? ओ राइट दाजुभाइ, तिमीले बनाएको मेसिन गन र ट्याङ्कको चित्र जीवित भएर घुमिरहेको छ मानव बस्तीमा, किन बनाएनौ दुब्ला मानिसमा स्मित हाँसो भरेर थप चित्रहरू? मोनालिसाको मन्द मुस्कान भर्ने ओ डाभिन्सी हजुरबा, तिम्रो टेलिस्कोपले केवल हेरिरह्यो आकाशका ताराहरू, किन देख्न सकेन ताराभन्दा नजिक हाम्रो अँध्यारो बस्तीलाई? ओ ग्यालिलियो बाजे, त्यसै सुरक्षित राखिएको छैन तिम्रो दिमागको टुक्रा, जसको लागि देश कुल्चिएर तिमी हिँड्यौ, फ्राई गरेर खानेछन् तिनले। मरुभूमिमाथि बसेर रोएको तिम्रो आँसु हराइरहेको छ त्यहाँ बालुवामा, ओ आइन्स्टाइन गुरु। ओ आइन्स्टाइन गुरु, किन आविष्कार गरेनौ त्यस्तो रोटीको टुक्रा जसले भर्न सक्छ करोडौं मानिसको भोको पेट? किन आविष्कार गरेनौ त्यस्तो प्रकाश जसलाई फैलनको लागि फराकिलो र चिल्लो बाटो चाहिँदैन? ओ आइन्स्टाइन गुरु।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक चिबे चरा। म पनि हुँ यो देशको एउटा चरा, यही देशको एउटा रुखमा बनाएको छु मैले आफ्नो गुण। म उड्छु यहीँको खुल्ला आकाशमा, म यहीँ काट्छु आफ्नो बचेरा र हुर्काउँछु, तर किन भइन म यो देशको राष्ट्रिय चरा? के राष्ट्रिय चरा हुन डाँफेको जस्तै रङ्गीन प्वाख नै हुनुपर्छ? के मयूरले झैं रङ्गीन प्वाखहरू फिजारेर दर्शकको लागि नाच्नै पर्छ? के कोइलीको झैं मधुर आवाजमा गाउनै पर्छ? तिमीलाई घृणा लागे पनि मेरो निखर कालो रङ यो देशका अनेकौं रङहरूमध्ये एउटा रङ हो। तिमीलाई बोल्चिलो लागे पनि मेरो पहिचान, म यो देशका अनेकौं पहिचानहरूमध्ये एउटा पहिचान हुँ। मेरो पनि दाबी छ, म यो देशको राष्ट्रिय चरा हुँ। सुनकै पिञ्जडामा थुनिए पनि गाउँदिन म तिम्रोलाई गोपीकृष्ण कहु। म होइन तिम्रो शान्तिको प्रतीक परेवा, म होइन तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा, म केही पनि होइन तिम्रा लागि। तर कालो र लामो पुच्छर भएको कुरूप नै सही, म यो देशको एउटा चरा हुँ। मेरो पनि दाबी छ, म यो देशको राष्ट्रिय चरा हुँ। यो देशलाई हुरीले उडायो भने खस्ने छ मेरो गुण पनि रुखबाट, र मर्नेछन् मेरा बचेराहरू। यो देशमा सूर्य मर्यो भने मेरो पनि अन्त्य हुनेछ त्यस दिन। म यो देशका लागि दिन सक्छु मेरा सबै प्वाखहरू। बरु तिमी जान सक्छौ बसाई सरेर अर्कै टापुमा। म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै चिरबिराइरहनेछु यही देशको गीत। यही देशको एउटा रुखमा बनाएको छु मैले आफ्नो गुण। म उड्छु यहीँको खुल्ला आकाशमा, म यहीँ काट्छु आफ्नो बचेरा र हुर्काउँछु। तर किन भएन म यो देशको राष्ट्रिय चरा।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक चटक। अफसोस, यो कविता उनीहरू सुन्दैनन्। ओ भैया, ओ सानो चम्किलो तारा, भो चटक नदेखाऊ। हेर्न सक्दिन म खाएकै पान बनारसवालामा भाँचिएको पाँच वर्षे कम्मर। हेर्न सक्दिन म तिम्रो कलिलो अनुहार बिगारेर पैदा भएको हाँस्यरस। उल्टो म रुन्छु, को हो तिम्रो प्रशिक्षक? तिमीलाई बेचियो या चोरियो? किन यो कान खसेका, आँखा फुटेका र मुख सिलाएका मानिसहरूका बीचमा तिमी चटक देखाइरहेका छौ? एक खुट्टा टेक्छौ, घरि उफ्रन्छौ र नाच्छौ, घरि खुट्टा कानमा हालेर गुड्छौ। त्यसरी अग्लो मासको खुट्टा हालेर नहिँड, जति अग्लो हुन खोजे पनि तिमीलाई कसैले देख्दैनन्, लडेर ढाड भाँचिन सक्छ। चटक त तिनीहरू देखाइरहेछन् जो तिमीलाई हेरेर ताली पड्काइरहेका छन्, जो तिमीलाई सड़कमा छाडेर अग्लो घरको छतमा उत्तानो सुतिरहेछन्। चटक त तिनीहरू देखाइरहेछन् जो भर्खर यही सड़कबाट युनिसेफको बैठकपछि सहायताको सुटकेस बोकेर फर्किरहेका छन्। चटक त तिनीहरू देखाइरहेका छन् जसले यस देशलाई सर्कस गृह बनाएका छन्। घरका सबै ढोकाहरू, आमाका सबै काखहरू के तिम्रा लागि बन्द भए? के तिम्रा साथी अब फुटपाथका भुसिया कुकुरहरू मात्र हुन्? के तिम्रा खेल्ने सामग्री खाली सिसी र थोत्रा प्लास्टिक मात्र हुन्? ओ भैया, ओ सानो चम्किलो तारा, भो चटक नदेखाऊ। तिमी फुटपाथमा हुनु नै आफै एउटा चटक हो।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अब अर्को कविता, शीर्षक मागपत्र। म कालीकोट, कृपया नकुल्च मेरो मागपत्र। मैले तिमीले दिन नसक्ने सूर्यको गोला माएको छैन। मैले तिम्रो तीन तले घरको बरण्डामा सजाएको सुवासयुक्त रंगीन फूल माएको छैन। मैले तिम्रो छोरालाई सबैभन्दा मनपर्ने आयाती साइकल मेरो छोरालाई देऊ भनेको छैन। मैले तिम्रो छाला काटेर मलाई देऊ भनेको छैन। मैले त केवल चावल माएको छु, चामल, भोको पेट भर्ने चामल। सयौं वर्षदेखि भोका छन् मेरा छोरा छोरीहरू। उनीहरू लेख्छन् आफ्नो अँध्यारो भविष्य कुपोषणयुक्त लुलिएको कमजोर हात पसारेर। के दिउँ म, मुखको रियालमा अड्किएका छन् झिङ्गाहरू, कसरी धपाउने हो ती झिङ्गाहरू? सफेद छु म चामल जत्तिकै सफेद। चाहिँदैन मलाई ठूला घरमा मात्र उदाउने पक्षपाती घाम। चाहिँदैन मलाई ठूला घरको ढोका मात्र ढकढक्याउने दक्षिणवर्ती हावा। म चाहन्छु स्वतन्त्रता, त्यो मेरो थालमा आओस्। म चाहन्छु गणतन्त्र, त्यो मेरो आङमा आओस्। आफू नाङ्गै बसेर पनि मैले थुप्रै पटक बोके झण्डा र तुलहरू, तर किन पाइन एक धरो लुगा आङ ढाक्न? भोको पेट हातले अठ्याएर सुने मैले अगाएकाहरूबाट भोकको वर्णन, तर किन पाइन भोक मार्ने औषधि? मेरो रगतको रातो पेट्रोल हालेर मेरो मासु छाला र हड्डीले बनेको एसीयुक्त पजेरो चढ्न बन्द गर। जे पनि खान्छन् भन्दै कुहिएको चामल पठाउन बन्द गर। खोजे मैले तिम्रो कालो संविधानको कुन कुन दफामा छौ हामीहरू, तर कतै उल्लेखित छैनौ हामीहरू। तिम्रो संविधान तिमीसँगै राख र दिनदिनै गीता पाठ गरे झैं तिमी नै पढ। नयाँ नेपालको आँगनको छेउ उभिएर हेरिरहे मैले टुलु टुलु, तर पाउन सकिन प्रवेश। तिम्रो नयाँ नेपाल तिमीसँगै राख र आफ्नो घरको नयाँ रूप फेर, मलाई केवल चामल देऊ चामल, चामल चाहियो मलाई, आङ ढाक्ने एक सरो लुगा चाहियो मलाई। अरूको काखमा लुटपुटिएर, अरूको चोर औंला समातेर, संसारको सबभन्दा कुनो ठाउँलाई तिमी आतंकको भण्डार नदेख, मैले कुनै हतियार मागेको छैन, मैले त केवल चामल मागेको हुँ चामल। यहाँ भीर मात्र छैनन्, यहाँ जंगली जनावर मात्र बस्दैनन्, म कालीकोट, म पनि नागरिक बन्न चाहन्छु, मलाई नागरिक देख्ने प्रयास गर, कालीकोटलाई कालो देख्न छोड, म कालीकोट अब कुल्चन सक्दैनौ तिमी मेरो मागपत्र।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचनमा आज हामी ललितपुर लेलेका कवि केशव सिलवालका कविताहरू सुनिरहेका छौं। उहाँको कविता वाचन अझै बाँकी छन्, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामीलाई कवि केशव सिलवालले कविताहरू सुनाइरहनु भएको छ। अब उहाँका अरू कविताहरू सुनौ।
अर्को कविताको शीर्षक, सुनको शौचालय। के गरौंला हामी जब पुग्नेछौ सुनको शौचालय, बिर्सिएर नित्य कर्म हामी हेरिरहौंला विस्फारित आँखाले, यसका कुना कुनामा कसरी छापिएका छन् सुन, कसरी आइपुगे त्यहाँ, कसले छापेको हो यसरी, कसको हो यो सुनको शौचालय। सायद मूर्ति बन्नेछौ हामी सोच्दा सोच्दै र त्यसै फर्कनेछौ, हामीलाई थाहा हुन सक्छ कहाँ गएको रहेछ हाम्रा स्वर्ण अक्षरयुक्त ग्रन्थहरू, कसरी कैद भएको रहेछ हाम्रो भविष्य त्यस शौचालयमा। तिनै सुनले लेख्न चाहन्छौ हामी त हाम्रो भविष्य, तिनै सुनले लेख्न चाहन्छौ हामी त हाम्रो अस्तित्वको गीत, तर कसरी त्यहाँ पुगे ती सुन, के शौचका लागि चाहिन्छ सुनको शौचालय। सुन जस्तो भन्थे हाम्रो पसिनालाई, बिहानीलाई भन्थे सुनौलो बिहानी, शहीदलाई भन्थे सुनौलो मानिस, सुनको आभूषणले सजिन्थे हाम्रा चेलीहरू, अहिले बुच्चै छन् तिनीहरू, तर यहाँ त भित्रभित्रै निर्माण भएको रहेछ सुनको शौचालय। यही सुनको शौचालय बनाउन लागि परेका छन् केही थप मानिसहरू, जो केही समय अगाडि शौच गर्थे सड़कको दायाँ बायाँ वा कतै झाडीतिर खुल्ला ठाउँमा। के यही नै हो त हाम्रो अन्तिम लक्ष्य, के गरौंला हामी जब पुग्नेछौ सुनको शौचालय।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अर्को कविताको शीर्षक, एउटा त्यस्तो कारखाना। तपाईँ फोहोर उत्पादन गर्नुहुन्छ, हामी फोहोर सोरिरहेका छौ। तपाईँ सूर्यमा कालो पोत्नुहुन्छ, हामी त्यही कालो पुछिरहेका छौ। तपाईँ फूल मैलाउनुहुन्छ, हामी फूल सफा गर्छौ। तपाईँ हावामा कसिङ्गर मिलाउनुहुन्छ, हामी हावालाई केलाउँछौ। तपाईँ गरिबीको गीत गाउनुहुन्छ, तर चाख्नु भएको छैन गरिबी। तपाईँ बोलीको पहाड बनाउनुहुन्छ, तर चढ्नु भएको छैन पहाड। तपाईँ एक कारखाना हुनुहुन्छ, भङ्ग गर्नुपर्ने कारखाना, जसले भकारो उत्पादन गरिरहेको छ। तात्तातो पत्करमा सुतेपछि त्यसमै दिशा पिसाब गर्नुहुन्छ र घरलाई बनाउनुहुन्छ गोठ। तपाईँ जे जे छुनुहुन्छ भकारो नै बनाउनुहुन्छ। प्रेम र जीवन छुनुभयो, सत्य र न्याय छुनुभयो, मानिसका मनहरू छुनुभयो, माटो छुनुभयो, ती सबै भकारो बने। यो देश हो या भकारोको डंगुर, चारैतिर फैलिरहेको छ भकारोको दुर्गन्ध। तपाईँको भकारोले अन्न बाली फस्टाउँदैन, उल्टै डढेर मर्छ। तपाईँको भकारोले मानिसलाई जन्डिस लाग्छ। तपाईँले धेरै भकारो उत्पादन गर्नुभयो, अब भकारोसँगै हामी तपाईँलाई नै सोर्दैछौँ।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
दुःखको वर्णमाला। कविताको शीर्षक दुःखको वर्णमाला। वर्षौंदेखि घोकिरहेका छौं जो सुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला। त्यति सहज हुँदैन दुःखका अक्षरहरू पढ्न। बाहिर जस्तो देखिए पनि अर्कै हुन्छन् भित्रका अक्षरहरू। हिमाल र पहाड़का अक्षरहरू पढ्न आफै र हिमाल र पहाड़ बन्नुपर्छ। बगर र नदीका अक्षरहरू पढ्न आफै बगर र नदी बन्नुपर्छ। के भन्छन् ह घामका यी अक्षरहरू? के अर्थ बोक्छन् ह पानीका यी बुँदहरू? कसको स्वतन्त्रताले आत्महत्या गरेको छ आकाशको विशाल अक्षरको हाँगामा? कस्ता अक्षरहरू खोपिएका छन् भरिएका ढाडमा? कस्ता अक्षरहरू लेखिएका छन् आमाको छातीमा? युगौं युगदेखि पढिरहेका छौं हिमालको चिसोले गालामा खोपिएका चिसा अक्षरहरू। मधेसको समथर फाँटमा रगत र पसिना एक गरेर निरन्तर पढिरहेका छौं बाढीले थुपारेका घामका काला अक्षरहरू। नाक ठोकिनी भीरहरूमा वर्षौंदेखि पढिरहेका छौं अभावका आकाश छुने अक्षरहरू। यी यसरी वर्षौंदेखि पढिरहेका छौं भोक र तिर्खाका अक्षरहरू। कसरी अनपढ भयौं हामी? वर्षौंदेखि घोकिरहेका छौं जो सुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला। के एक निमेषमा पढ्न सकिन्छ देश?
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक मोडलिङ। टेलिभिजनमा बजिरहेको छ एक तमाससँग झर्को लाग्दो पप गीत। मेरी छोरी नाचिरहेकी छ त्यसको तालमा र म हाँसिरहेको छु हेरेर उसको आधुनिक नृत्य। समाचारको बीचमा आएको छ विज्ञापन जसमा देखिन्छ अर्धनग्न एक युवती। ऊ घोषणा गर्छ लाखौंको पुरस्कार र दिग्भ्रमित हुन्छन् गरीब टाउकाहरू। प्रेमीले लगाइदिएको छ प्रेमिकालाई एउटा नक्कली औठी पित्तलको जसमा लगाइएको छ सुनको जलप र प्रेमिका मख छिन औठी चुमेर बाँच्नुको मोडलिङ गर्दा गर्दै थकित मेरो मित्र उसलाई लागेको छ दमको रोग। बलात्कारको दृश्य छाप्न पत्रिकामा पुनः बलात्कार गराउँदैछन् फोटो पत्रकारहरू। विभिन्न मुद्रामा फोटो सेसन गराउँदैछन् नेताहरू र बिकिरहेछन् पोस्टकार्ड सहर बजार र दुर्गम गाउँहरूमा। सहरमा बसेर बुजुर्गहरू गरिरहेका छन् गाउँमा मोबाइल र पठाइरहेका छन् इमेलबाट गाउँको खबर विदेशी मित्रहरूलाई। ऱ्याम्पमा क्याटवाक गर्दै हिँडिरहेको छ संविधान नयाँ नयाँ परिधानमा सजिएर। जहाँ देखिन्छ त्यसको नाङ्गो विकृत रूप सहरको बीचमा छ लोकतन्त्रप्रति प्रतिबद्ध एउटा होर्डिङ बोर्ड। त्यही पढेर जानकारी लिइरहेका छन् मानिसहरू लोकतन्त्रको।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
यार्चा गुम्बा। हिउँ जस्तै जमेर हिउँ भएछन् यार्चा गुम्बा खोज्न जानेहरू फर्किएनन्। हरियो फाँट फुस्रो भएर जानुमा अवश्य केही कारण छन्। केही कारण छन् पहाड़हरू ओइलाउनुमा पनि। दुब्ला गोरुहरू नारेर एउटा कृषक जोत्दैछ सुक्खा लागेर पटपटी फुटेको खेत। खोजी भइरहेको छ यार्चा गुम्बाको तर हिउँ जस्तै जमेर हिउँ भएछन् यार्चा गुम्बा खोज्न जानेहरू फर्किएनन्। हर हर बास्ना आउँथ्यो धार्नीका धार्नी यार्चा गुम्बा बोकेर यहीँबाट हिँड्थे मानिसहरू। तर त्यो लस्कर पनि अब छैन। एउटा पंक्ति खडा छ उत्तेजना वृद्धि गर्न सीमा बाहिर र सीमाभित्र। तर उत्तेजनाका सारा अस्त्रहरूले हाने पनि घरहरूमा कुनै उत्तेजना छैन। निप्दै गइरहेका छन् मानिसहरू। पग्लँदै गएका छन् पहाड़का अंशहरू। खोजी भइरहेको छ यार्चा गुम्बाको तर हिउँ जस्तै जमेर हिउँ भएछन् यार्चा गुम्बा खोज्न जानेहरू फर्किएनन्। मानिसहरूमा कुनै उत्तेजना छैन। उत्तेजित छैन सरकार पनि। समग्रमा यो देशमा कुनै उत्तेजना छैन।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
राज्यको अनुहार। कविताको शीर्षक राज्यको अनुहार। तिनीहरूलाई फुर्सद नै फुर्सद भयो पाइप लगाएर रगत चुस्न। न्युरिएर काम गरिरहेकाहरूको ढाडमा कुल्चन। देशको माटोलाई प्याक गरेर बेच्न। खै खेतमा झुलेका धानका बालाहरू। खै स्कुलबाट फर्किएका नानीहरू। खै पुगेको घाँसको बारी। खै सुकेको सड़कमा पोखिएको रगत। तिनीहरूका विरूद्ध उठ्न बाँकी नै छ। बाँकी छ पसिनाको मूल्य खोज्न। मैलो लुगा टकटकाउन। बाँकी छ राज्यको अनुहार हेर्न। यो गोरेटो राज्य हिँडेर बनेको होइन। यी मकैका धान चमराहरूमा राज्य लहलहाएको होइन। यो खोलाको पानीको धारमा राज्य बगेको होइन। यहीँ कतै कुनामा छु, तर राज्यलाई थाहा छैन। रगतको लुगा लगाएर राज्य कहाँ गएको छ? चुलोमा बल्ने आगो अवश्य त्यो राज्य होइन, पिँढीमा टुक्रुक्क बसेर कुशल मंगल सोध्ने पनि राज्य होइन। छिया छ पैतलाप्रति राज्यको के प्रतिक्रिया छ? यहीँ कतै कुनामा छु, राज्य कसको प्रेममा लिन्छ?
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
ऐतिहासिक कन्तुर, कविताको शीर्षक ऐतिहासिक कन्तुर। के छ त्यस्तो बाको कन्तुरमा? हेर्न दिँदैनन्, छुन दिँदैनन्, लुकाउँछन् अध्ययारो कुनामा, घरि खोल्छन् र घरि बन्द गर्छन्। के छ त्यस्तो बाको कन्तुरमा? अवश्य छैन त्यो अमेरिकाको राष्ट्रपतिले बोक्ने ब्रिफकेस जस्तो जसमा विश्व ध्वस्त गर्ने रिमोट कन्ट्रोल छ। के त्यो मृत्युको बाकस हो जुन खोल्न मिल्दैन? यदि दुःख बन्द गरिएको छ भने त्यहाँ वरिपरि यहाँ किन दुःखको साम्राज्य छ? त्यहाँ कैद हुनुपर्छ मुस्कान, नत्र यसरी किन छाएको छ उदासी? छोप्न सकेनन् बाले आफ्नो मुजा परेको अनुहार, लुकाउन सकेनन् आफ्नो दुःखको सुस्केरा, जस्तो केही सामाजिक व्यक्तिले लुकाएका छन् एकजोर भित्री दाँतहरू र पहिरिएका छन् अर्कै मुखुण्डो। तर के छ त्यस्तो बाको कन्तुरमा? किन बा आमालाई भन्दा बढी यही कन्तुरलाई माया गर्छन्? सायद खोज्दा हुन् साहुका राखेको आफ्नो घर जग्गाको तम्सु, सायद राख्दा हुन् आफूलाई बेचेर ल्याएको आफ्नो सन्तानको भविष्य, सायद मार्न खोज्दा हुन् कन्तुरभित्र बसेर आफ्नो जीवन डसिरहेको कालो सर्पलाई। यहाँ छन् आफ्नो सेफमा सुनका हात्ती राख्नेहरू, अरूको भविष्य चोरेर आफ्नो भण्डार भर्नेहरू। यहाँ छन् केही रहस्यमय पच्चापहरू, केही रहस्यमय खासखुस। तर के छ त्यस्तो बाको कन्तुरमा? कहिले खोल्ने हुन् बारे र भन्ने हुन्? केही छैन यहाँ जस्तो उनका सन्तानहरू सोच्ने गर्छन्।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक सत्यदेवी बोल्छिन्। अब सत्यदेवी बोल्छिन्, यो देशमा के मानिसको बिष्टा खाएर अपमानित हुन जायज छ? के तिमी कल्पना गर्न सक्छौ कसरी खाँदैछु म मानिसको बिष्टा? त्यसको स्वाद कस्तो हुन्छ? के तिमी सोध्ने हिम्मत गर्छौ मलाई? यो उत्तराधुनिक समयको मिठाई हो या नारी स्वतन्त्रताको पहेँलो जलप? यो निरन्तर दुखी रहेकोमा देशले खुवाएको मनोभोग हो या मानिसबाट बहिष्कृत गर्ने उपाय? के निष्कासन गर्दैमा मानिस निकालिन्छ मानिसबाट? मानिसको बिष्टासँगै मैले लोकतन्त्र र मानवताको रसवादन गरेँ, मैले न्यायको स्वाद चाखेँ। मैले टेकेको यो पृथ्वी मेरो लागि पृथ्वी रहेन, मैले ओढेको विश्वासको यो आकाश मेरो लागि आकाश रहेन, मैले चाहेको सूर्यको यो प्रकाश मेरो लागि उज्यालो रहेन। हो, मैले बोल्न सकिनँ, मेरा आवाजमा थप आवाजहरू थपिएनन्। किन र किन? यति बेला तिम्रो आवाज कहाँ छ? कमजोर सिद्ध भएका छन् प्रतिकारमा उठेका मेरा एक्ला हातहरू, यति बेला कहाँ छन् तिम्रा हातहरू? म देख्छु अरू हातसँग तिम्रो हात पनि, मेरो मुख फट्याएर कोच्याइरहेको छ मलाई मानिसको बिस्ता। तिमी बेसरी अँठाइरहेका छौ मलाई, म देख्छु तिम्रो आँखामा पनि विजयको यही उन्माद छाइरहेको छ। यति बेला साक्षी राखेर यी पहेँला रुखहरू, बिल्कुल मौन छ आकाश, बिल्कुल मौन छ सत्य, चुलोमा निभेको छ आशाको अन्तिम झिल्को, मानवता नाचिरहेको छ नाङ्गो नाच, टुलु टुलु हेरिरहेका छन् शासकहरू जो हुन सक्छन् यस समारोहका निर्देशक। आफ्नै आमालाई घोर अपमान गर्दा थपडी मारिरहेका छन् छोराहरू, रोकिएको छैन यो दुष्ट कर्म, पस्किएको छ थालमा अझै पनि मानिसको बिष्टा। कसको कसले र किन? अब सत्यदेवी बोल्छिन्, यो देशमा के मानिसको बिष्टा खाएर अपमानित हुन जायज छ?
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक सनाईको स्वर। उस्तादजी, मन परेन मलाई यो सनाईको स्वर, उही पट्यार लाग्दो प्रस्तुति पुनः वृत्ति मात्र, जति सुने पनि एउटै लाग्ने यो टुई टुई, जति नै माझेर टल्काए पनि मुख कुल्ला गरेर फुके पनि झन बिग्रिएको छ यसको सङ्गीत। तर अरूलाई मन नपरे पनि धेरै मनपर्छ तपाईँलाई, तपाईँलाई त्यसको बखान गर्दै फुक्दै फुक्दै हिँड्न चोक चोक गल्ली गल्ली। थाहा छ हामीलाई तपाईँ किन र कसका लागि रातो पार्दै गाला वर्षौंदेखि अनवरत फुकिरहनु भएको छ यो सनाई। मानेकै हौ हामीले, ठूलो योगदान छ यो सनैको। मृत्यु शोकमा डुबेकालाई झन बढी शोकमा डुबाउन, विरक्तिएकाहरूलाई झन विरक्त तुल्याउन, सुतेकाहरूलाई अझ सुताउन, गएकाहरूलाई फेरि फर्किएर नआउन। उस्तादजी, मन परेन मलाई यो सनाईको स्वर। त्यसो त मन नपर्ने कहाँ हो र मलाई, हप्तौंपछि टन्न खान पाएर बच्चाहरूको अनुहारमा देखिएको तृप्त हाँसुको संगीत कहाँ मन नपर्ने हो र स्वतन्त्रता खोज्दै सड़कमा चिचेरिएका लामबद्ध मानिसहरूको स्वर, वर्षौंदेखि सुन्दै आए पनि अझ मनपर्छ झरनाको कलकल र पानीमा ढुङ्गा जुधेको आवाज। तर उस्तादजी, मन परेन मलाई उही आलाप उही आरो अवरोह यो पुरानो र पट्यार लाग्दो स्वर।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक उल्टो दौड। चलिरहेको छ उल्टो दौड, दौडिरहेका छन् मानिसहरू उल्टो दिशातिर, यद्यपि भनिन्छ गन्तव्य अगाडि हुन्छ। उल्टो दिशाबाट उदाउँदैछ सूर्य र अस्ताउँदैछ पूर्वमा गएर, चुचुरो टिकेर उभिएका छन् पहाड़हरू, आकाशतिर फर्किएका छन् रुखका जरा। जारी छ उल्टो दौड, उल्टो दिशाबाट बहिरहेको छ हावा, उल्टो दिशातिर उडिरहेका छन् चराहरू, उकालो चढ़िरहेको छ रगतको नदी। ब्याग गियर लागेको छ सवारी साधनहरूमा र त्यसमा यात्रारत छन् उनोमुन्टो लगाएका मानिसहरू। पुच्छरबाट उडान शुरू गर्छन् हवाईजहाजहरू, पछाडि पछाडि बामे सर्छन् केटाकेटीहरू। बुढौलीको थकानबाट आफ्नो जीवन शुरू गर्छन् युवा युवतीहरू। बिहान झिसमिसेमै उल्टो अक्षरमा छापिएर निस्किन्छन् अखबारहरू। न्यायालय अगाडि उल्टो तराजु समातेर उभिएको छ न्यायको मूर्ति। देशका मुख्य मुख्य स्थलहरूमा उल्टो नै टाँगिएका छन् महावाणीयुक्त होर्डिङ बोर्डहरू। उल्टो प्रस्तापित छन्, उल्टो प्रतिस्थापित छन् महान शालिकहरू। एउटा सम्पूर्ण राष्ट्र सम्पूर्ण नागरिकहरूसँगै दौडिरहेको छ उल्टो दिशातिर।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको शीर्षक परिचय विरुद्ध। नयाँ परिचयको लागि मैदानमा खडा छु। तिनीहरूले दिएको परिचय तिम्रो आफ्नो होइन, तिनीहरूको महान परिचयसँग तिम्रो परिचय पनि मिसिएको छ। यो पहाड़लाई चिन र आफ्नो बनाऊ, यो नदीको गतिलाई बुझ र त्यसमा डुङ्गा खियाऊ, यो सुवासिलो हावालाई आफ्नो स्पन्दनमा समेट। कुनै गीत नसुन, कुनै आदेश नमान, दिनको उज्यालोमा आउने निशा सरलाई सिन। जहाँ जहाँ तिम्रा पैतालाले टेकेका छन् ती सबै ठाउँमा सुवासिलो फूल फुलाऊ, तर ती फूल कुल्चनेहरूलाई चिन। भोका मानिस आऊ, भोक्ने मर्ने गरी सँगसँगै बेसरी चिच्याऊ र अगाएर सुतेकाहरूको निद्रा भङ्ग गर। हात छिनाएका मानिस आऊ, बेसरी चिच्याऊ र हात भएकाहरूसँग एउटा एउटा हात माग। खुट्टा बाँधिएका मानिस आऊ, बेसरी बल गर र खुट्टामा बाँधिएका नेलहरू चुडाल।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
अहिले हामीले सुनेको कविता कवि केशव सिलवालको हो। कार्यक्रम एकल कविता वाचनमा आज हामीले केशव सिलवालका कविताहरू सुन्यौं। उहाँको दुई कविता संग्रह वर्जित अवशेष र धारिला मानिसहरू प्रकाशित छन्। साथै उहाँले आस्थाका स्वरहरू, असहमतिका स्वरहरू, नयाँ यथार्थ लगायतका पुस्तक तथा पत्र पत्रिका समेत सम्पादन गर्नुभएको छ। केशव सिलवालका कविताहरूको प्रस्तुतिसँगै आजको लागि कार्यक्रम एकल कविता वाचन सकिने बेला भएको छ। अर्को साता हामी अर्का कविका कविता वाचन सुन्नेछौ। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन वा तपाईँ पनि यो कार्यक्रममा आई आफ्ना कविताहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्ने ठेगाना कार्यक्रम एकल कविता वाचन, पोस्टबक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि info@unn.com.np सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त, अर्को सातासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे पनि बिदा चाहन्छु। नमस्कार।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।